नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, विक्रम सम्म 2024 साल माघ 7 गते स्थापना भएको कृषि विकास बैंकले झण्डै 6 दशकदेखि आर्थिक विकासको क्षेत्रमा कार्य गर्दै आएको छ। नेपालमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास महत्वपूर्ण मानिँदै आइएको छ। नेपालको कुल जनसंख्या मध्ये अहिले 50% कृषि क्षेत्रमा संलग्न छ भने यस क्षेत्रको कुल गृहस्थ उत्पादनमा सबैभन्दा धेरै 24% हाराहारीमा योगदान रहेको छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न तथा कर्जा उपलब्ध गराउने उद्देश्यले कृषि विकास बैंक स्थापना भएको थियो। बैंकले सोही अनुसार कार्य गर्दै आएको पनि दावी गर्दै आएको छ। तथापि कतिपय अवस्थामा कृषि विकास बैंकलाई आफ्नो उद्देश्य भन्दा बाहिर गएको, अन्य वाणिज्य बैंक भन्दा फरक नभएको लगायतका टिप्पणी पनि हुने गरेका छन्। आजको अन्तरसंवादमा हामी मुलुकको कृषि क्षेत्र र आर्थिक विकासमा कृषि विकास बैंकको भूमिका बारे केन्द्रित भएर कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसँग कुराकानी गर्दैछौ। प्रमुख कार्यकारी अधिकृत ज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। झण्डै 6 दशकको यात्रामा कृषि विकास बैंकले के कस्तो पहिचान स्थापित गरेको छ? मूलत कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने र कृषि क्षेत्र र कृषकको आर्थिक सारथीका रूपमा यो बैंकको स्थापना भएको थियो। बैंकको उद्देश्य सोही अनुसारको थियो। मैले कुराकानीको शुरूआत चाहिँ यो बैंकले आफ्नो पहिचानलाई यो अवधिमा कसरी स्थापित गर्न सफल भएको छ, यहीबाट मैले कुराकानीको शुरूआत गरे।
धन्यवाद हजुर। सबैभन्दा पहिला त कृषि विकास ब्याङ्कको 58 वार्षिकोत्सवको उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु। कृषि विकास ब्याङ्कले
विगत 58 वर्षमा यो आफ्नो उद्देश्य अनुसार काम गर्दै आएको छ र कृषिमा चाहिँ लगानी गर्दै आएको छ। तर अहिले गएको 18-19 वर्षदेखि 2063 सालदेखि यसले कमर्सियल ब्याङ्कको ए क्लास कमर्सियल ब्याङ्कको लाइसेन्स लिएर थोरै आफ्नो भूमिकामा परिवर्तन पनि गरेको छ। तथापि कृषिलाई चाहिँ सदैव यो मुख्य केन्द्रबिन्दुमा राखेर कृषिलाई चाहिँ प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ। आजको मितिमा हेर्नु पर्दाखेरि कृषि विकास ब्याङ्क अरू वाणिज्य ब्याङ्कहरू सरह चाहिँ को ब्याङ्क भए पनि यसले आफ्नो लगानीको हिसाबले अथवा कर्जा वितरणको हिसाबले 33% भन्दा बढी लगानी चाहिँ कृषिमै मात्रै गरेको छ। हाम्रो आजको मितिमा 207 अरबको लगानी मध्ये 67 अरब कृषिमा मात्रै लगानी छ र 152,000 कर्जाग्राही मध्ये 82,000 जति कृषिमा मात्रै लगानी छ। यस अर्थमा कृषि विकास ब्याङ्कले आफ्नो पहिचान पनि राखेको छ र कृषि सँगसँगै देशको अर्थतन्त्रको अरू अवयवहरूमा पनि जस्तै हाइड्रो, सिमेन्ट, टुरिज्म लगायतका क्षेत्रमा पनि लगानी गर्दै आएको छ र देशको समग्र अर्थतन्त्रलाई चाहिँ अगाडि बढाउने काममा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।
कृषि विकास बैंकको विद्यमान पूँजी संरचना के कस्तो रहेको छ? हालसम्मको निक्षेप संकलन, कर्जा प्रवाहको अवस्था बारे बताइदिनुहोस्। त्यसै गरी प्रवाह भएको कर्जा मध्ये कृषि क्षेत्रमा कति हिस्सा गएको छ, कति हिस्सा प्रवाह भएको कर्जाले कृषि क्षेत्रमा उगर्छ, यो विषयलाई पनि केन्द्रित गरेर बताइदिनुहोस् न।
कृषि विकास ब्याङ्कले चाहिँ अहिलेसम्म मैले अघि भने जस्तै 82,000 किसानहरूलाई कर्जा प्रदान गर्दै आएको छ। जम्मा अहिले कृषि विकास ब्याङ्कको 20,00,000 भन्दा बढी निक्षेप ग्राहकहरू छन् र ती निक्षेप ग्राहकहरूबाट हामीले 251 अरब भन्दा बढी चाहिँ निक्षेप परिचालन गरेर 207 अरब भन्दा बढी चाहिँ हाम्रो लगानी रहेको छ र त्यो मध्ये कृषि क्षेत्र नै प्रमुख हो र हाम्रो पहुँच चाहिँ 77 जिल्लामा 271 शाखा मार्फत हामीले चाहिँ यो हाम्रो डिपोजिट तथा कर्जाग्राहीलाई सेवा पुर्याउँदै आएको छौँ। त्यो सँगसँगै हामीले विभिन्न एक्सटेन्सन काउन्टरहरू डिजिटल माध्यमहरूबाट पनि ग्राहकहरूलाई चाहिँ आफ्नो सेवा चाहिँ पस्कँदै आएका छौँ। डिजिटल माध्यम भन्नाले अब जस्तो एटिएम कार्ड भन्नुहोस्, अनलाइन ब्याङ्किङ भन्नुहोस्, मोबाइल ब्याङ्किङ भन्नुहोस्, क्युआर पेमेन्ट सिस्टम भन्नुहोस्, भिजा डेबिट कार्ड क्रेडिट कार्ड भन्नुहोस्, यी सबै आधुनिक सूचना प्रविधिमा आधारित ब्याङ्किङ सेवाहरू पनि हामीले उपलब्ध गराउँदै आएका छौँ। दूर दराजमा रहेका किसानहरू उहाँहरूलाई चाहिँ हामीले साना साना कर्जादेखि लिएर, साना भन्नाले 2 लाख 4 लाखदेखि लिएर हामीले चाहिँ करोडौँसम्मको पनि कर्जा प्रदान गर्दै आएका छौँ। तपाईँलाई एउटा तथ्य राखौँ, त्यो चाहिँ के भने हाम्रो 1,52,000 कर्जाग्राही मध्ये करिब 1,46,000 कर्जाग्राही चाहिँ 20 लाख भन्दा तल कर्जा लिने ग्राहकहरू हुनुहुन्छ। खालि 4-5,000 ग्राहक मात्रै 20 लाखभन्दा माथिका छन्। भनेको हाम्रो एभरेज लोन साइज चाहिँ सरदरमा 7 लाखको चाहिँ छ। त्यस कारणले गर्दाखेरि हामीले सानादेखि ठुला खालका सबै खाले उद्यमी व्यवसायी र त्यसमा पनि विशेष गरेर कृषिलाई चाहिँ मध्यनजर गरेर देशको अर्थतन्त्र, तपाईँले अघि सुरुमा भन्नुभयो जस्तै देशको अर्थतन्त्रमा चाहिँ अथवा देशको कुल गाँस उत्पादनमा सबैभन्दा धेरै योगदान कृषिको रहेको छ र त्यसलाई चाहिँ प्रमोट गर्नुपर्छ अथवा सम्वर्धन गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले कृषि विकास ब्याङ्कले आफ्नो भूमिका अनुसार काम गर्दै आएको छ।
कृषि विकास बैंकको हालको संस्थागत संरचना कस्तो रहेको छ, देशका कति स्थानबाट बैंकले सेवा उपलब्ध गराउँदै आएको छ, र अर्को कुरा कृषकहरू बैंकसँग कसरी जोडिन सक्छन् अथवा कसरी जोडिरहेका छन् ऋण लिनको लागि भनौं अथवा कर्जा प्राप्तिका लागि, उहाँहरू जोडिने आधार अथवा जोडिने प्रक्रियाहरू के कस्ता रहेका छन्?
कृषि विकास बैंकको अब पूँजीगत संरचनाको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपाल सरकारको 51% रहेको छ, त्यसमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय लगायतका को लगानी छ र जनसाधारणको साधारण सेयर होल्डरहरूको चाहिँ पब्लिक सेयर होल्डरको 49% लगानी।
मैले संस्थागत संरचनाको विषयलाई उठान गरे, कति स्थानबाट सेवा दिँदै आएको छ, देशभर कार्यालयहरू कहाँ कहाँ रहेका छन्, त्यसै गरी
मैले त्यो जोड्दैछु। मैले जोड अब संस्थागत संरचनाभित्र पुँजी संरचना, त्यसपछि शाखा सञ्जालको हिसाबले मैले अघि नै पनि भने हामीले 77 जिल्लामा 271 शाखाहरू मार्फत हामीले सेवा प्रदान गर्दै आएका छौँ। हामीले हाम्रो 7 प्रदेशलाई हामीले 10 प्रदेश कार्यालय अथवा चाहिँ क्षेत्रीय कार्यालयहरूमा विभाजन गरेर 10 क्षेत्रीय कार्यालयहरू, प्रदेश कार्यालयहरू रहेका छन् र यो 271 शाखालाई ती 10 क्षेत्रीय प्रदेश कार्यालयहरूबाट चाहिँ सुपरभिजन हुन्छ र ती ठाउँहरूबाट हामीले चाहिँ हाम्रा सम्पूर्ण ग्राहकहरूलाई 20 लाखभन्दा बढी निक्षेप ग्राहक र 1,52,000 बढी कर्जा ग्राहकहरूलाई हामीले सेवा प्रदान गर्दै आएका छौँ। र अब जहाँसम्म कर्जा ग्राहीले कसरी कर्जा पाउन सक्छन् भन्ने छ, त्यो सन्दर्भमा चाहिँ कुनै पनि कर्जा ग्राही, कुनै पनि व्यक्ति म आफूसँग स्किप छ, क्षमता छ भन्ने लाग्छ र उहाँहरूले चाहिँ योजना लिएर आफ्नो म यो गर्दाखेरि मैले यसरी चाहिँ आम्दानी गर्न सक्छु, ब्याङ्कसँग यति कर्जा लिएर यति व्यवसाय गरेर म चाहिँ यसरी चाहिँ आम्दानी गरेर ब्याङ्कको कर्जा ब्याज भुक्तानी गर्न सक्छु भन्ने एउटा आत्मविश्वास लिएर र परिश्रम गर्ने क्षमता पनि लिएर आउनुपर्छ। यो एउटा चाहिँ प्राविधिक क्षमताको कुरा भयो, अर्को चाहिँ परिश्रम गर्ने क्षमता, त्यो लिएर सही नियत लिएर आउनुभयो भने कर्जा पाउनुहुन्छ र उहाँले आफ्नो उद्योग व्यवसाय गरेर आम्दानीको स्रोत चाहिँ बढाउन सक्नुहुन्छ।
जस्तो कुनै पनि कृषकले कृषि विकास बैंकले मलाई कर्जा अथवा मेरो कार्यका लागि ऋण प्रवाह गर्छ भनेर कस्तो किसिमको योजना चाहिँ लिएर आउनुपर्ने हुन्छ, त्यसको मूल्यांकन के कसरी हुन्छ? मूलत अब धेरैले कृषि विकास बैंक भन्ने बित्तिकै कृषकसँग जोडिएको मान्यतामा पनि हेर्ने गरेका छन्, यस विषयमा केन्द्रित भएर बताइदिनुहोस् न।
मैले अघि नै पनि राखेँ, अब हामीले कृषि लगायत अन्य सम्पूर्ण खाले व्यवसायहरू, साना मझौला अथवा ठुला व्यवसायहरू सबैमा लगानी गर्छौँ र अब परियोजनाहरू कस्ता कस्ता हुनुपर्छ भन्ने सन्दर्भमा नि ती सबै क्षेत्रकासँग सम्बन्धित परियोजनाहरू हुनसक्छ। अब कृषिकै मात्रै कुरा गर्नुपर्दाखेरि चाहिँ कृषिमा तपाईँले अब तरकारी खेतीका कुराहरू हुन सक्छन्, मकै खेतीका कुराहरू अथवा अरू सिरियल प्रडक्टका कुराहरू हुन सक्छन्, फलफुल खेतीका कुराहरू हुन सक्छन्, अथवा कृषिसँग सम्बन्धित तपाईँको अरू मल उत्पादन गर्नेहरू हुन सक्छन्, पशुपालनका कुराहरू हुन सक्छन्, यी यावत कुराहरूमा हामीले लगानी गर्न सक्छौँ। र त्यो लगानी गर्ने परियोजना अथवा चाहिँ प्रस्ताव लिएर आउनु पर्दाखेरि चाहिँ उहाँहरूले कम्तीमा चाहिँ सिप मैले चाहिँ यसरी अब उहाँहरूले सिप चाहिँ पुस्तैनी रूपमा चाहिँ सिकेर आएको सिप पनि हुनसक्छ, अथवा चाहिँ अध्ययन गरेर पढेर तालिम लिएर प्राविधिक ज्ञान लिएर आएको पनि हुनसक्छ। जस्तो अब माछा पालन गर्न कसैलाई चाहिँ इच्छा भयो भने माछा पालन गर्नको लागि प्राविधिक ज्ञानहरू के हो, कसरी कहाँबाट माछाको घोरा ल्याउनुहुन्छ, जग्गा कहाँ छ, त्यो जग्गामा चाहिँ पोखरी कसरी खन्ने, यी सबै कुराहरू उहाँले जान्नु पर्यो। र माछा उत्पादन गरेपछि बजार कहाँसम्म पुर्याउने, उत्पादन भएर बिक्री भएन भने त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने र आर्थिक व्यवस्थापन कुरा, अनि त्यसपछि त्यो बिक्री भएपछि खर्चपर्च कटाएर नाफा कति हुन्छ, ब्याङ्कले कति बुझाउने, आफूले कति राख्ने खालका सामान्य हिसाबहरू चाहिँ उहाँले जान्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ उहाँले आफ्नो इमान्दारिता, निष्ठा र परिश्रम गर्ने क्षमता देखाउनुपर्छ। त्यो कुराहरू लिएर आयो भने अब अलिकति 20 लाखभन्दा ठुलो व्यवसाय भयो भने कर प्रमाणपत्र पनि लिएर आउनुपर्ने हुन्छ, करमा चाहिँ रेजिस्टर गर्नुपर्ने हुन्छ, कम्पनी दर्ता गर्नुपर्ने हुन्छ, व्यक्तिगत रूपमा पनि गर्न सक्नुहुन्छ तर कर चाहिँ लिएर आउनुपर्छ। 20 लाखभन्दा कमको छ भने कर प्रमाणपत्र नभइकन पनि कारोबार गर्न सक्नुहुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मुलुकको कृषि क्षेत्र र आर्थिक विकासमा कृषि विकास बैंकको भूमिकाबारे केन्द्रित भएर कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब विभिन्न दात्री निकायसँग पनि कृषि विकास बैंकले सहकार्य गर्दै आएको छ, विभिन्न परियोजना र कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। अहिले बैंकले के कस्ता परियोजना, योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ कृषकको हकमा, कृषि क्षेत्रको हकमा?
अहिले नेपाल सरकारको सहयोगमा हामीले 2 परियोजनाहरू दात्री निकाय मार्फत स्रोत परिचालन गरेर 2 परियोजनाहरू चाहिँ हामीले सञ्चालन गर्दै आएका छौँ। एउटा चाहिँ भिटा भन्ने छ, भिटा भन्ने चाहिँ तपाईँको चाहिँ भ्याल्यु चेन फर इन्क्लुसिभ ट्रान्सफर्मेसन अफ एग्रिकल्चर भन्ने छ। त्यो भ्याल्यु चेन फाइनेन्सिङ अन्तर्गत चाहिँ हामीले 12 थरीका कृषिसँग सम्बन्धित तरकारी खेती देखि लिएर पशुपालनदेखि लिएर 12 थरीको कृषि उपजहरू उत्पादन गर्नका लागि हामीले लगानी गर्छौँ र त्यसलाई चाहिँ मध्य प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको 8 जिल्ला यसमा चाहिँ तोकिएको छ र त्यो अनुसार चाहिँ हामीले लगानी गर्दै आएका छौँ। त्यस अन्तर्गत किसानहरूले चाहिँ 10 लाखको सरदरमा 2 लाख, 4 लाख, 5 लाखदेखि लिएर 20 लाखसम्म गर्दाखेरि सरदरमा चाहिँ 10 लाखसम्मको चाहिँ हामीले लोन दिन्छौँ र त्यो चाहिँ 9% ब्याज दरमा त्यो सधैँभरिलाई भनेको परियोजनाको समय चाहिँ अब पानी गर्ने समय करिब 6 वर्षको हुन्छ, त्यो 6 वर्षसम्म फिक्स्ड हुन्छ। अहिले हाम्रो ब्याङ्किङ बजारमा चलिराखेको ब्याज दर भनेको चाहिँ फ्लोटिङ ब्याज दर हुन्छ, त्यो भनेको चाहिँ डिपोजिटको लागत बढ्यो भने कर्जाको ब्याज दर पनि बढ्ने, डिपोजिटको लागत घट्यो भने कर्जाको ब्याज दर पनि घट्ने, त्यस्तो खालको ब्याज दर चलिरहेछ भने यो भिटा लोन अन्तर्गत जुन चाहिँ हामीले कृषिका लागि दिन्छौँ त्यसमा चाहिँ सुरुमा 9% ब्याज तोकेपछि 6 वर्षसम्म त्यो ब्याज 9% 9% रहन्छ, कहिले 15% हुने, कहिले चाहिँ फेरि 8-7% 6% आउने, त्यस्तो हुँदैन। सो यो भिटा अन्तर्गत हामीले चाहिँ इफाड भन्ने संस्थाबाट नेपाल सरकारले कर्जा लिएर नेपाल सरकारले फेरि कृषि विकास ब्याङ्कलाई कर्जा दिएर कृषि विकास ब्याङ्कले चाहिँ किसानहरूलाई चाहिँ यो अघि भनेका क्षेत्रहरूमा चाहिँ हामीले कर्जा प्रदान गर्छौँ। त्यो सँगसँगै अर्को हाम्रो एफपिपी भन्ने फरेस्ट फर प्रोस्पेरिटी भन्ने चाहिँ प्रोजेक्ट छ। यसले चाहिँ यो चाहिँ वर्ल्ड ब्याङ्कको सहयोगमा अथवा वर्ल्ड ब्याङ्कबाट नेपाल सरकारले कर्जा लिएर अनि नेपाल सरकारले फेरि कृषि विकास ब्याङ्कले कर्जा नै दिएको र त्यो कर्जा हामीले यो किसानहरूलाई चाहिँ हामीले किसान लगायत अरू जति पनि वन पैदावारसँग सम्बन्धित उद्योग व्यवसायहरू छ ती उद्यमीहरूलाई चाहिँ हामीले लगानी गर्छौँ। त्यसमा पनि यो ब्याज दर चाहिँ 9% थियो तर अहिले हामीले हालसालै कृषि विकास ब्याङ्कको तर्फबाट र नेपाल सरकारको तर्फबाट 1% घटाउने चाहिँ हामी प्रयत्नमा छौँ। त्यो फाइनल आइसकेको छैन तर निकट भविष्यमै चाहिँ त्यो घटाएर 7% हुने सम्भावना छ र त्यसमा पनि हामीले चाहिँ विशेष गरेर कुनै पनि वन पैदावार जडीबुटी हुनसक्छ, काठका कामहरू हुनसक्छ, फर्निचर उद्योगहरू हुनसक्छ अथवा चाहिँ रुख बिरुवा नै व्यावसायिक हिसाबले रुख बिरुवा नै लगाउने जस्तो रबर खेतीका कुराहरू हुन सक्छन्। यी सबै कुराहरू रोजिन एन्ड टर्पेन्टाइन उद्योग लगायत सबै काठहरू वन पैदावारहरू प्रोसेसिङ गर्ने जडीबुटी जन्य उद्योगहरू त्यो सबैमा चाहिँ यो कर्जा लगानी गरिन्छ र यसमा पनि कृषि विकास ब्याङ्कले चाहिँ यो चाहिँ नेपालको हरेक क्षेत्रमा हामीले उपलब्ध गराउँदै आएका छौँ। यो पनि हामीले अहिले चाहिँ परियोजनाको रूपमा गर्दैछौँ नेपाल सरकारसँग कोलाबोरेसन गरेर।
कतिपयले कृषि विकास बैंकले आफ्नो उद्देश्य छाडेर अन्य वाणिज्य बैंकहरूले जस्तै कृषि बाहेकका अन्य व्यावसायिक क्षेत्रमा बढ़ी जोड़ दिएको छ भनेर पनि आलोचना गर्दै आउनु भएको छ। कृषिमा पनि अब विभिन्न आधुनिक किसिमका प्रणालीहरू भित्रिएका छन्। कृषिमा कर्जा प्रवाहको शैली परम्परागत नै भयो, नयाँ सोच र शैली अनुसार कर्जा प्रवाहको शैली पनि समयानुकूल परिवर्तन हुनुपर्ने हो भन्ने किसिमका आवाज र गुनासाहरू पनि सम्बन्धित पक्षहरूबाट सुनिँदै आइएको छ। कृषि विकास बैंक को कर्जा मूलत कृषि क्षेत्रमै हुनुपर्छ, अन्य क्षेत्रलाई त्यति प्राथमिकता दिनु हुँदैन भन्नेहरू पनि एकातिर छन्। यी समग्र विषयवस्तुहरूलाई कृषि विकास बैंकले कसरी हेरेको छ?
अब यसमा दुईटा कुरा, एउटा चाहिँ हामी कृषिमा चाहिँ मात्रै केन्द्रित हुनुपर्ने भन्ने सन्दर्भमा चाहिँ कृषि विकास ब्याङ्क अहिले पनि कृषिमा चाहिँ अधिक लगानी गरेर कृषिमै केन्द्रित छ भनेर म भन्न चाहन्छु। किनभने मैले अघि नै पनि भने समग्र लगानी मध्ये कृषि विकास ब्याङ्कले 33% लगानी कृषिमै गरेको छ, होइन, जुन 67 अरबको हाराहारीमा छ। 207 अरबको टोटल लगानीमा 67 अरब कृषिमा छ र नेपालको समग्र ब्याङ्किङ इन्डस्ट्रीमा जम्मा 13% लगानी कृषिमा छ। नेपाल राष्ट्र ब्याङ्कले तोकेअनुसार 11% मात्रै भए पनि पुग्ने ठाउँमा हामीले 33% चाहिँ लगानी गरेका छौँ। त्यो हिसाबले हेर्दाखेरि हामी अहिले पनि कृषिमै केन्द्रित छौँ भन्न चाहन्छौँ र सँगसँगै हामी कृषिबाट अरू क्षेत्रमा किन विविधीकरण गर्नु पर्यो भन्ने सन्दर्भ मैले अघि नै भने नेपाल के अरे कृषि विकास ब्याङ्कले चाहिँ 1963 सालमा कमर्सियल ब्याङ्किङको लाइसेन्स लिएर अरू क्षेत्रमा पनि विविधीकरण गर्यो। त्यसको उद्देश्य चाहिँ के थियो भने कृषि क्षेत्रमा मात्रै लगानी गर्दाखेरि तत्कालीन अवस्थामा चाहिँ कृषिमा खराब कर्जाको चाहिँ रेसियो बढेर अनि ब्याङ्क चाहिँ सस्टेन हुन गाह्रो अथवा त्यसमा फेरि सञ्चालन खर्च अपरेटिङ एक्सपेन्सेस बढी भएर त्यस बेलामा त्यसले पनि अझै ब्याङ्कलाई चाहिँ दिगो बनाउनको लागि संस्था दिगो रहनको लागि अप्ठ्यारो परेको महसुस गरेर अब यो कृषिमा मात्रै गर्दाखेरि संस्था नै दिगो हुने नहुने अवस्था सृजना हुन त भयो। त्यस कारणले गर्दा यसलाई लगानी विविधीकरण गरेर अरू क्षेत्रमा पनि लगानी गरेर यो कृषि विकास ब्याङ्कलाई चाहिँ सस्टेनेबल बनाउनुपर्छ, दिगो बनाउनुपर्छ, अनि मात्रै कृषि लगायत अन्य क्षेत्रमा पनि यसले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न सक्छ भन्ने लागेर त्यस बेलादेखि यो करिब 18 वर्ष अगाडि मात्रै कमर्सियल ब्याङ्किङ लाइसेन्स लिएर त्यसपछि यो विविधीकरण सुरु भएको। त्यस कारणले गर्दाखेरि अब यसका त्यो बेलामा यसको आफ्नै साथै महत्त्व थियो भने अहिले यसको फेरि छुट्टै महत्त्व छ र कृषि विकास ब्याङ्कले आजको मितिमा पनि कृषिलाई प्राथमिकतामा राखेर लगानी गरिराखेको छ भने अरू क्षेत्रलाई पनि बिस्तारै अँगाल्दै गएको छ। जहाँसम्म चाहिँ लगानी गर्दाखेरि पुरानै शैली भन्ने छ त्यो पनि समय सापेक्ष हिसाबले परिवर्तन हुँदै जानुपर्छ हुँदै गरेको छ र नेपालको अर्थतन्त्रमा चाहिँ कृषिको योगदानलाई चाहिँ अझ बढी सुदृढ बनाउनका लागि कृषिमा चाहिँ लगानीको हिसाबले पनि आमूल परिवर्तन हुनुपर्ने जरुरी नै छ कृषि पूर्वाधारका अन्य क्षेत्रमा पनि आमूल परिवर्तन हुनुपर्छ त लगानीको हिसाबले नै परिवर्तन हुनुपर्छ त्यो सन्दर्भमा म के भन्न चाहन्छु भने अहिलेसम्म धेरै जसो त्यो 17-18 वर्ष अगाडि त झन् कृषि विकास ब्याङ्कले पुरै निर्वाहमुखी लगानी मात्रै गर्दै आएको थियो भने अहिले त्यो निर्वाहमुखी लगानीबाट बिस्तारै अहिले चाहिँ व्यवसायमुखी लगानीमा केन्द्रित हुँदै आएको छ त्यो एउटा परिवर्तन हो र सँगसँगै अब व्यवसायमुखी लगानीमा पनि साना लगानीबाट ठुला लगानीतर्फ बिस्तारै चाहिँ अगाडि बढेको छ हामीले
यो सँगै मैले एउटा पछिल्लो समय अब सबै बैंक तथा वित्तीय संस्थाहरूको प्रगति अपेक्षा गरे अनुसार छैन त्यसमाथि कृषि विकास बैंकको खराब कर्जा बढ़ेको र मुनाफा बढ़न नसकेका विषयहरू पनि चर्चामा रहेका छन् हुन त अघि यहाँले पनि भनिसक्नु भयो कि एउटा मात्र क्षेत्रमा लगानी गर्दाखेरि त्यसको दीर्घकालीन रूपमा असर पर्ने विषयहरू पनि देखिन आयो भनेर अब पछिल्लो समय जसरी बैंक तथा वित्तीय संस्थाहरू खराब कर्जा मुनाफा बढ़ाउन नसक्ने समस्याबाट ग्रसित छन् अर्थतन्त्रको सकसपूर्ण अवस्थाले खास गरी अर्थतन्त्रका आन्तरिक सूचकहरूको कारणले गर्दाखेरि भनिसकेपछि कृषि विकास बैंकको खराब कर्जा मुनाफाको विषयहरू के कस्तो रहेको छ अहिलेको सन्दर्भमा हामी कार्यक्रम अन्त्यतिर पनि आइसकेका छौं तपाईले
खराब कर्जाको सम्बन्धमा र समग्र ब्याङ्किङ इन्डस्ट्रीको खराब कर्जा र नाफाको सन्दर्भमा तपाईँले भन्नुभएको कुरा सही हो तर कृषि विकास ब्याङ्कको सन्दर्भमा चाहिँ तपाईँले भन्नुभएको तथ्यलाई म थोरै करेक्सन गर्न चाहन्छु कृषि विकास ब्याङ्क चाहिँ विगत दुई वर्षमा चाहिँ नाफाको हिसाबले अत्यन्त राम्रो अवस्थामा छ र त्यसको प्रमुख कारण भनेको चाहिँ खराब कर्जालाई राम्रोसँग व्यवस्थापन गरेकै कारणले हो होइन त्यो कसरी भने विगत दुई वर्ष अगाडि 2079 पुष मसान्तमा कृषि विकास ब्याङ्कको जुन खराब कर्जा छ त्यो अलिकति बढेर कृषि नाफामा पनि 12,89,00,000 घाटामा रहेको अवस्था थियो दुई वर्ष अगाडिको पुष मसान्तमा भने अस्ति गएको असार मसान्तसम्म आइपुग्दाखेरि त्यही पुष मसान्तबाट हामी 80 असार मसान्तसम्म आइपुग्दाखेरि हामी नाफा 2,35,00,000,000 नाफामा गयौँ र अहिले 81 असार मसान्तसम्म आइपुग्दाखेरि चाहिँ हामी 4,13,00,000,000 चाहिँ अडिटेड प्रफिट यो हाम्रो अडिटेड प्रफिट 4,13,00,000,000 भएर यो गएको हामीले पौष 29 गते साधन सभा पनि गऱ्यौँ 81 असार मसान्तको नाफाको आधारमा हामीले सम्पूर्ण सेयर होल्डरहरूलाई 10.53% चाहिँ हामीले बोनस डिभिडेन्ड पनि बाँड्न सफल भयौँ र यो 4,13,00,000,000 नाफा भनेको चाहिँ नेपालको 20 कमर्सियल ब्याङ्कहरूमध्ये गर्दाखेरि हामी 7 नम्बरमा हो हामी 20 नम्बरबाट यो दुई वर्षको दौरानमा हामी 7 नम्बरमा उक्लेका छौँ र हामी यो डिभिडेन्ड वितरण गरेको हिसाबले चाहिँ अस्ति 29 गतेसम्म साधारण सभा भएको ब्याङ्कहरूमध्ये हामी चाहिँ 4 नम्बरमा पर्छौँ त्यस हिसाबले भन्दाखेरि हामी चाहिँ यो नाफाको हिसाबले कृषि विकास ब्याङ्क अत्यन्त राम्रो अवस्थामा छ व्यावसायिक वृद्धिको हिसाबले पनि गत असार मसान्तसम्ममा हामी डिपोजिटमा अरू ब्याङ्कहरू 11% ग्रो हुँदै गर्दाखेरि हामीले 22% चाहिँ ग्रोथ गर्न सफल भयौँ भने लोनतर्फ कर्जातर्फ अरू ब्याङ्कहरूले 5.80% ग्रोथ हुँदै गर्दाखेरि हामीले 13.05% ग्रोथ गरेका थियौँ यो हिसाबले कृषि विकास ब्याङ्क राम्रो गर्दैछ र जहाँसम्म यो खराब कर्जाको कुरा छ खराब कर्जा चाहिँ इन्डस्ट्रीमै बढ्दै गएको पनि छ र कृषि विकास ब्याङ्कको पनि केही हदसम्म बढ्दै गएको छ र हामीले त्यसलाई व्यवस्थापन गर्दैछौँ असार मसान्तको गएको असार मसान्तको अडिटेड फिगरको कुरा गर्नुहुन्छ भने होल नेपालको ब्याङ्किङ इन्डस्ट्रीको चाहिँ खराब कर्जाको रेसियो 3.58% थियो भने कृषि विकास ब्याङ्कको 3.44% छ यो विगतमा भन्दा अलिक बढी हो तर इन्डस्ट्री एभरेज भन्दा फेरि हामी विगतमा इन्डस्ट्री एभरेज भन्दा पछाडि थियौँ भने अहिले हामी इन्डस्ट्री एभरेज
भन्दा महत्वपूर्ण समयका लागि
गर्दाखेरि
हामी कार्यक्रमको अन्त्यमा आएका छौँ यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ।
हजुर हस्, धेरै धेरै धन्यवाद। कृषि विकास ब्याङ्कको यो 58 वार्षिक उत्सवको उपलक्ष्यमा यहाँले यो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण ग्राहक महानुभावहरू र स्टेक होल्डरहरू सबैलाई चाहिँ हार्दिक आभार व्यक्त गर्दै मंगलमय शुभकामना टक्राउन चाहन्छु। धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले मुलुकको कृषि क्षेत्र र आर्थिक विकासमा कृषि विकास बैंकको भूमिकाबारे केन्द्रित भएर कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।